रास्ते में उतर जाने वाला मुसाफिर ड्राइवर के किसी काम का नहीं होता है। जब तक कुछ साहब सलामत जान पहचान होती है, उसकी मंजिल आ जाती है। अगर जिंदगी की डोर अपने हाथ में हो तो एक ऐसे हमसफर की जरूरत होती है जो आखिरी मंजिल तक तुम्हारे साथ रहे। अगर तुम्हारा हमसफर और हमसफर आधे रास्ते में ही उतर जाए तो गोया बकिया रास्ता खींचता चला जाता है और ख़त्म होने का नाम ही नहीं लेता।
अस्सलाम वालेकुम रजी साहब।
वालेकुम अस्सलाम, ठीक हो
जी? शुक्रिया।
ठीक हो
जी? शुक्रिया। खुदा कबूल करे।
खुदा सलामत रखे। खुदा कबूल करे।
शुक्रिया। सिर्फ ये कि आज जुमेरा तो नहीं है।
जानता हूँ बेटी। कल रात इफ्फत को ख्वाब में देखा।
खुदा उनकी मग़फ़िरत करे। आय इंशाल्लाह खैर है।
इस दिल की बेचैनी का क्या किया जाए? कभी कभी सोचता हूँ कि इतना तवील नहीं होना चाहिए। बहुत ज्यादा वक्त गुजर गया।
क्या गुजर गया है?
10 साल। 10 साल की जुदाई को 10 साल तक दिल की बेचैनी बहुत है ना। बहुत लंबा अरसा है।
रूस में जब अस्पताल में थे तो मुझसे एक वादा लिया। वादा लिया कि उनके पास आने में जल्दी ना करूं। सर सारा की खातिर। अब वादा कर लिया है तो जितना भी दिल घबराए वादा खिलाफी तो नहीं की जा सकती।
जब शरीक जिंदगी साथ छोड़ दे तो ये जिंदगी की सीधी लकीर फिर सीधी नहीं रहती, इधर उधर होने लगती है। जानता हूँ कोई शरीक जिंदगी की जगह नहीं ले सकता, लेकिन अगर हो सके तो ये जिंदगी की जो लकीर है उसे सीधी खींचे। अरे भाई, इसे काबू में रखना मुश्किल है।
रजी साहब, मैंने बदकिस्मती से इफ्फत खानम को नहीं देखा है, लेकिन इस इलाके में आपकी और इफ्फत खानम के इश्क का शोहरा ज़रूर सुना है।
खुदा उसकी मग़फ़रत करे।
खुदा उन पर अपनी रहमत नाज़िल करे।
उसकी बहुत कमी महसूस होती है।
रजी साहब, अगर इजाज़त दें तो मैं अपने काम पर जाऊँ।
हाँ क्यों नहीं, बिल्कुल।
बहुत शुक्रिया। अगर कोई काम हो तो मैं आपकी खिदमत में हूँ।
शुक्रिया।
खुदा हाफिज़।
खुदा।
सलाम अलैकुम जनाब।
वालेकुम अस्सलाम।
खुदा उन पर अपनी रहमत नाजिल करे।
खुदा कबूल करे। खुदा मग़फ़रत करे।
बच्चे डरो नहीं। वाह भाई वाह, अच्छा है। लगता है चलो आखिरकार रजी को अपने कारोबार में हाथ बटाने वाला कोई मिल गया।
दादी अम्मा इफ्फत,
क्या है लड़के, मुर्दा तो नहीं देख लिया? तुम इफ्फत को कैसे जानते हो?
अरे भाई, दादी अम्मा इफ्फत।
नहीं बताया कि इफ्फत को कैसे जानते हो?
वो मेरी दादी हैं।
तुम किसके बेटे हो, रजा के या मलिहा के?
रजा।
हाँ भाई, क्या बात है रजा की। तो तुम मशहद आ गए हो?
नहीं, हाँ मैं आ गया हूँ, यहाँ मैं यूनिवर्सिटी जाता हूँ। माफ कीजिएगा आप?
भाई तुम्हारे दादा रजी कहाँ हैं, कहाँ होते हैं, दुकान पे नहीं आते?
क्यों नहीं आएंगे, बाहर गए हुए हैं, अभी आ जाएंगे थोड़ी देर में। मैं माफ कीजिएगा, नहीं पहचान पाए आपको।
तुम कैसे पहचानोगे मुझे लड़के, मैं आलिया हूं, तुम्हारी दादी इफ्फत की बहन।
वाकई? मैं वाकई शर्मिंदा हूँ, माफ कीजिएगा मैंने पहचाना नहीं। बहुत बहुत खुश आमदीद, आप एक मिनट ठहरिए, मैं अभी दादा जान को बुलाकर लाता हूँ।
ठीक है, लेकिन उन्हें नहीं बुलाओ, उनको बुलाने की जरूरत नहीं है, वो हैं कहाँ, कहाँ होते हैं?
यही है, इधर तशरीफ लाइए, इसी बाजार में, वो देखिए वहां वो बेंच पर बैठे हैं।
खुदा रहमत करे तुम पर मेरी बहन, कितनी खुश नसीब हो।
आलिया,
क्या कहने उसके कि उसके लिए नजर और खैरात दी जाती है, उसके लिए जो भी किया जाए वो पहुंच जाता है।
हेलो बाबा जान, अस्सलाम वालेकुम। मैं ठीक हूँ, आप कैसे हैं बाबा? बाबा पता है कौन आया था? मैं दुकान में, हाँ दादा जान के पास। नहीं, पता है कौन आया था? आपकी खाला आलिया। कसम से मैं झूठ क्यों बोलूंगा, मैंने उन्हें पहचाना नहीं पहले, क्योंकि अचानक उन पर निगाह पड़ी, बिल्कुल दादी जान की तरह थी। पहले तो मैं डर गया, लेकिन फिर नहीं, उन्होंने खुद ही अपना तारुफ करवाया। इस वक्त बाजार में दादा जान के साथ बैठी हुई है, बातें कर रही है, मैं झूठ क्यों बोलूंगा। अच्छा ठीक है, नहीं मैं आपको कॉल करूंगा। अच्छा खुदा हाफिज।
मैं तुम्हारा ज्यादा वक्त नहीं लूंगी, सिर्फ चंद मिनट। मैं यहाँ आई हूं तो एक बात कह दूं कि उसे ये मिठाइयाँ पसंद नहीं थी, उसकी पसंदीदा मिठाई शीरीन जबान थी, बाकी सब मिठाइयाँ नहीं। वो काबिल इसके कि तुम्हारी बीवी बने, मेरी बहन थी, इसलिए मैं उसे बहुत अच्छी तरह पहचानती थी। ये और बात है कि तुम्हारी बीवी बनी तो फिर बहन का वजूद ही नहीं रह गया।
अस्तग़फ़िरुल्लाह।
क्या बात है रजी मियां, अभी तक मेरी बातें सुनने की ताब नहीं है? घबराओ नहीं, मैं यहाँ झगड़ा करने नहीं आई हूँ। अब हम इतने बूढ़े हो गए हैं कि आपस में लड़ नहीं सकते।
आपके कदम मेरे सर आंखों पर, लेकिन मेरे इल्तिजा है कि चलकर दुकान में बातें करें, यहाँ कुछ अच्छा नहीं लगता है।
बहुत खूब, चलते।
बहुत बहुत खुश आमदीद, मैं अभी बाबा से बात कर रहा था, उन्होंने बहुत सलाम कहा आपको। हाज खानुम।
मैं अभी तक हाज खानुम नहीं हुई हूँ।
इंशाल्लाह जल्द ही आपकी किस्मत में हज पर जाना हो। खाला खानुम शरबत नोश कीजिए।
ये खाला खानुम कहाँ से ले आए? सब मुझे हमेशा आलिया खाला कहते आए सब।
ये लीजिए।
तुम्हारा बाप, تمہاری پھوپھی جب بچے تھے اور باقی بچے. لیکن تمہارے باپ نے بہت دنوں سے نہیں کہا ہے خالہ خانم.
بچے تو جب تک مشہد میں تھے تو آپ سے ملنے آتے رہتے تھے.
بچے ہاں کیوں نہیں, لیکن ان کی ماں کیا,
خود آپ نے ایسا چاہا تھا.
تمہارا اور عفت کا فیصلہ نہیں تھا. دیکھو بیٹا, اگر کوئی کام نہیں ہے تو تم یہاں سے چلے جاؤ, ہمیں تنہا چھوڑ دو, ہم کچھ باتیں کر لیں یہاں.
جی اتفاق سے مجھے یہ خود یونیورسٹی جانا ہے, ذرا دیر بھی ہو گئی ہے. آپ بیٹھیے, آپ بیٹھیے. دادا جان آپ کو مجھ سے تو کوئی کام نہیں ہے.
نہیں بیٹا تم جاؤ.
یہ گلاس یہاں پر, اجازت دیجیے عالیہ خالہ.
خدا حافظ.
ہاں تو آپ کہہ رہی تھیں.
میں یہ چاہتی تھی کہ ایجنسی کے اشتہار سے پہلے آپ سے مشورہ کر لوں, کیونکہ بہرحال ہم آپ کے کرایہ دار ہیں. اس کے بعد پگڑی رہ جائے گی جو میں کسی اور کے نام کرنا چاہتی ہوں. آپ تو بہتر جانتے ہیں کہ یہ ایجنسی یہاں پر 10-12 سال سے کام کر رہی ہے. اب یہی اچھا ہوگا کہ کوئی اور آ کر یہاں سنبھال لے.
اب ایک دم سے جلدی کیوں پڑی ہیں؟
میں خود اس جگہ کو بیچنا نہیں چاہتی, یہ تو روز بیک کی یادگار ہے, اور میں نہیں سمجھتی کہ سارا کو بھی یہ پسند ہو.
میں نہیں سمجھ سکا, کیا آپ اس کام سے تھک چکی ہیں جو اسے بیچنا چاہتی ہیں؟
نہیں میں تھکی نہیں ہوں, بلکہ کوئی اور ذاتی وجہ ہے, اب آپ کو بعد میں بتاؤں گی. صرف یہ کہنا چاہتی تھی کہ اگر آپ راضی ہوں تو اس جگہ کو آپ ہی کے نام منتقل کر دوں, آپ سے بہتر بھلا کون.
دیکھو بات یہ ہے کہ
مجھے بیچنے کی کوئی جلدی نہیں ہے, کچھ زمینیں بھی پڑی ہوئی تھیں جن کا یہاں اشتہار دیا ہے, لیکن میں یہ نہیں چاہتی کہ کسی اجنبی کے پاس جائے.
دیکھیے محترمہ پدیدار, مجھے جب تک اصل بات کا پتہ نہ چلے میں آپ سے کوئی وعدہ نہیں کر سکتا. میں بارہا آپ سے کہہ چکا ہوں کہ آپ مجھے بہن سے زیادہ عزیز ہیں. یعنی کوئی بھی کام ہو تو میں خدمت میں حاضر ہوں. لیکن آپ نے ایک بات مجھے نہیں بتائی جس کی وجہ سے میرا دل گھبرا رہا ہے, میں بہت پریشان ہوں.
میں بھی چونکہ پریشان ہوں اس لیے یہ کام کرنا چاہتی ہوں. سوچتی ہوں کہیں ایسا نہ ہو کہ روزبے کی یادگار یوں ہی رہ جائے, یہاں کے دروازوں پہ تالا لگ جائے.
پریشان ہو پدیدار صاحبہ, سب ٹھیک ہو جائے گا, اجازت دیجیے.
حبیبی صاحب, تو میں اطمینان رکھوں کہ چاہے کوئی بات کیوں نہ ہو آپ اس جگہ کی اور سارے کی نگرانی کریں گے. میں آپ کی شکر گزار ہوں.
شکریہ کی کوئی ضرورت نہیں ہے میری بہن, یہ میرا فرض ہے.
بالکل نہیں,
اجازت ہے.
خدا حافظ.
آپ کہیں تو آج کے لیے تو نہیں, آپ کو پتا ہے کہ آج کل دن کا موسم ہے, یہاں پر بہت رش ہے, ٹکٹ نہیں ملیں گے آپ کو. ٹھیک ہے, دو دن بعد کریں, آپ نے دیکھ لیتی ہوں پھر. ٹھیک ہے.
کل رات میں نے عفت کو خواب میں دیکھا. ان تمام برسوں میں ایسا کمی ہوا ہے کہ میں نے اسے خواب میں دیکھا. میں خود سے کہا کرتی تھی میری بہن کی اتنی ضدی ہے کہ جب زندہ تھی تو کبھی بھی مجھ سے ملنے نہیں آئی, اب جب مر چکی ہے تو بے مروت میرے خواب میں بھی نہیں آتی.
عفت تم سے ملنے جاتی تھی, لیکن جب تمہاری بے اعتنائی کو دیکھتی تھی, تمہارے سلوک کو دیکھتی تھی تو.
رضی صاحب, تم خود خوب جانتے ہو کہ میری جان عفت سے جڑی ہوئی تھی. میں یہ نہیں کہتی کہ تمہاری طرح, لیکن تم سے کم بھی نہیں تھی. ہمارا خیال تھا کہ جب ہماری شادی ہوگی تو ہمارے بہناپے کا فاتحہ پڑھ دیا جائے گا, کم از کم میں تو یہی سمجھتی تھی.
کوئی دن ایسا نہیں تھا کہ جب عفت تمہیں یاد نہ کرتی ہو. اس نے کبھی تمہیں نہیں بھلایا, کبھی نہیں, کڑتی رہی ہو.
مجھ سے زیادہ تو تنہا نہیں تھی وہ, اس کے دو بچے اس کے آس پاس تھے, وہ پہل کر سکتی تھی. میں شاید اس سے بڑی بھی تھی نا.
کیا اس نے پہل نہیں کی تھی؟ عالیہ صاحبہ, کتنی بار ہوا کہ آپ کے گھر سے روتی ہوئی واپس آئی تھی وہ, کتنی بار؟
عفت کے آنسو تو اس کی پلکوں پہ ہمیشہ دھرے رہتے تھے. میں ان باتوں کے لیے یہاں نہیں آئی ہوں رضی صاحب. چلو مان لیتے ہیں کہ میں نے غلطی کی, عفت نے غلطی کی, کہ دو چار بیکار کی باتوں کی خاطر خام خواہ سال ہر سال تک ایک دوسرے کی شکل دیکھنا گوارا نہ کی, اور ہم دونوں تنہا رہے. چلو یہ میری بد اخلاقی تھی یا اس عفت کا غرور تھا جسے تم سے اتنا اونس تھا کہ اس بارے میں ایک لفظ بھی سننے کو تیار نہیں تھی.
اگر ان پرانی باتوں کو تم دہرانے نہیں آئی ہو تو یہ اشارے کنائے کی تیر جو مجھ پر چلا رہی ہو کیا ہے؟ کیا یہ پرانی باتیں نہیں ہیں؟ या शायद मुझे याद दिलाने आई हो कि ये दरअसल खुद मैं था जो दो बहनों की जुदाई का बाइस बना, यानी मुझे कसूरवार ठहरा रही हो। अच्छा तो ठीक है, मैं कसूरवार हूँ। ठीक है, तुम्हें सुकून मिल गया, मैं कसूरवार हूँ।
माफ कीजिए रजी साहब, कोई बात हुई है?
नहीं नहीं, कोई ऐसी बात, आज मेरी हालत ठीक नहीं है बिल्कुल।
माफ कीजिएगा, मैं मुखिल नहीं होना चाहता, कहना चाहता हूँ कि आप पदीदार साहिबा से एक बात कहेंगे।
मैंने कुछ मिनट पहले ही बात की थी, तब तो ठीक थी वो।
हाँ तबीयत तो ठीक है, मगर परेशान है कुछ बातें बेचने की एजेंसी वगैरह की। सही तरह से सईद रजी साहब, इफ़त साहबा नहीं है?
बहुत मिलती है ना।
हाँ
की बहन है इसकी।
हाँ
10 साल तक इफ़त उसके इंतजार में थी कि वो आए और आपस में मिले, लेकिन ये नहीं आई। क्यों? सिर्फ बेकार की बातों के लिए, बेकार की खफगी। वही पुराना किस्सा, कंगाल दूल्हा, मालदार बहन, यही सारी चीजें।
आपकी तबीयत तो ठीक है ना, चेहरे का रंग उड़ा हुआ है।
नहीं जनाब, मेरी तबीयत बिल्कुल ठीक है। असल में मेरे वहम गुमान में भी नहीं था कि मैं आलिया बेगम से मिलूंगा।
अस्सलाम वालेकुम।
आप अपनी बात कह चुकी हैं, अब तशरीफ ले जा रही?
नहीं, मैं कहीं नहीं जा रही हूँ, यहीं आसपास रहूंगी उस वक्त तक जब तक तुम ठीक ना हो जाओ। मुझे तुमसे कुछ जरूरी बातें करनी है रजी साहब, मैं इस होटल में जा रही
हूँ। जी ये हमारा होटल है, हम आपकी खिदमत में हैं, तशरीफ लाइए। अगर आपकी तबीयत ठीक नहीं तो मैं इधर आपके पास रुकूं?
नहीं भाई, मेरी तबीयत बिल्कुल ठीक है।
तकलीफ की जरूरत नहीं है, कहीं तो एम्बुलेंस को फोन करूं?
की बात, आप जाएं भाई, मुझे काम करने दे, जाएं अपना काम।
अच्छा अच्छा ठीक है, तशरीफ लाइए।
मैं यहाँ पर अपने सुनने वालों की खिदमत में ये अर्ज कर दूँ कि देखिए, अपने बच्चों की तरबियत के हवाले से आप लोगों को बहुत ज़्यादा हसासियत दिखानी चाहिए, बहुत ज़्यादा होशियारी से काम लेना चाहिए। आपको ये देखना चाहिए कि आपके बच्चे किन अफराद के साथ दोस्ती उन्होंने रखी हुई है, हत्ता के स्कूल के अंदर क्लास में उनके किस टाइप के ख़ानदानों से ताल्लुक़ रखने वाले बच्चे पढ़ रहे हैं जिनके साथ के आपके बच्चे की दोस्ती है। लेकिन ये जो निगरानी है अपने बच्चों पे रखना, एक तरह से ये इस अंदाज से ना हो के आपका बच्चा ये महसूस करे कि आप लोग वालिदैन की हैसियत से बजाय इसके के उसकी फिक्र कर रहे हैं और परेशान हो।
दादा जान,
बच्चे पे शक कर रहे हैं।
बताओ।
मैं जब बाबा से बात कर रहा था तो उन्होंने बताया कि दादी जान और आलिया खालत 10 साल से खफा थे एक दूसरे से।
ये नहीं बताया कि क्यों?
इसके अलावा नहीं, जो जॉब करती हैं उनको ये ख्याल रखना चाहिए कि जब वो
खाला आलिया ने हमारी और इफ्फत की शादी से चंद साल पहले शादी कर दी थी, उस जमाने में वो हर चीज की मालिक थी, बड़ा सा घर, बाग, पैसा, दौलत, जबकि हमारे पास उनमें से कुछ भी नहीं था। मैंने दुकान नई खोली थी। अभी तक लोग कहते थे कि इस फोटोग्राफर के असिस्टेंट ने अपनी नई दुकान खोल ली है, और आलिया बेगम के कोई हमें घास भी नहीं डालता था।
इसीलिए आप दोनों उनसे नाराज थे?
नहीं, हमें नाराजगी नहीं थी, इफ्फत भी नाराज नहीं थी। ये दोनों बहनें एक दूसरे से रंजीदा थीं। आलिया भी इफ्फत के लिए परेशान थी। वो कहती थी कि ये फोटोग्राफर की बीवी बनकर पिलावजा फंस गई है, दो बच्चे भी उसके सर मर दिए गए, मुस्तकबिल का भी कोई पता नहीं है, छत में होगी नसीब की नहीं। लेकिन मैं और इफ्फत इन बातों की परवाह किए बगैर अपनी जिंदगी मगन थे। ظاہر ہے کہ عالیہ پریشان تھی اور ہمدردی کا اظہار کرتی تھی، وہ مدد بھی کرنا چاہتی تھی کہ پیسے دے، لیکن عفت میں خودداری تھی۔ وہ اپنی زندگی اور اپنے شوہر کے معاملے میں کسی کا احسان نہیں لیتی تھی۔ وہ وہی مختصر سے آمدنی جو تھی اس پر قانع تھی اور خوش تھی اور فخر بھی کرتی تھی۔ اسے یہ برداشت نہیں تھا کہ کوئی اس کی حالت پر رحم کھائے، اسے پیسوں کی مدد دینے کی بات کرے۔ لیکن ظاہر سی بات ہے، یہ بھی اس کی بڑی بہن تھی، اس کی مدد کرنا چاہتی تھی۔ عفت اس سے یہ نہیں کہہ سکتی تھی کہ اگر میرے پاس دولت نہیں ہے تو ٹھیک ہے، میں سکون سے ہوں، حلال پیسہ ہے۔
جی ہاں،
خوش نصیب ہیں وہ لوگ جو حلال و حرام کا خیال رکھتے ہیں۔ میں نے تمہیں بتایا نہیں کہ کل رات میں نے تمہاری دادی کو خواب میں دیکھا؟
نہیں، آپ نے بتایا تو نہیں، لیکن آپ نے جو نظر تقسیم کی اس سے ظاہر ہو گیا۔
کل رات اسے خواب میں دیکھا، وہ اپنے باپ کے گھر میں تھی، وہی نیشاپور کے باغ والے گھر میں۔ جوان بھی تھی، ان دنوں کی طرح جب میں رشتہ لے کے گیا تھا۔
دادا جان، یہ تو پریشانی کی بات نہیں ہے، پتہ ہی چل گیا کہ اسی وجہ سے عالیہ خالہ بھی بے چین ہے۔
میں ڈرتا ہوں اس بات سے کہ وہ ہمدردی دکھائیں اور مدد کرنے کی سوچنے لگے اس غریب فوٹوگرافر کی۔
نہیں، لگتا ہے وہ صلح کرنے آئی ہیں۔
ہم ناراض نہیں تھے جو اب صلح کریں۔ عفت کئی بار عالیہ کے گھر گئی تھی، کئی بار اس نے خود ہی پہل کی، لیکن ہر بار کچھ ایسا ہوا کہ وہ آنکھوں میں آنسو لیے واپس آئی۔
مجھے لگتا ہے اس دفعہ ایسا نہیں ہوگا۔
ہاں تم صحیح کہہ رہے ہو، اس بار فرق لگ رہا ہے۔ عفت ہم دونوں کے خواب میں آئی ہے۔
ممکن ہے کہ یہ ایک اشارہ ہو۔
ہاں ہاں، یہ ایک اشارہ ہے۔ سبحان اللہ، تم نے صحیح کہا، تمہاری عقل بھی خوب کام کرتی ہے۔
عالیہ خالہ،
ہاں کیا ہے؟
السلام علیکم۔
وعلیکم السلام۔ سنو
جی،
یہاں ایک قطرہ پانی نہیں مل سکتا کہ کسی انسان کو لا کے دے؟
میں بھی خود لے کر آتا ہوں۔
جی دے رہو بیٹا۔
یہ لیجیے۔
جی تیرا، لو بیٹا۔ سنو ذرا
جی،
یہ رضی صاحب آخر کار راضی ہوئے یا نہیں؟
آپ مجھ سے بہتر دادا جان کو جانتی ہیں، ان کا دل بالکل صاف شفاف ہے۔ میں اب دکان کی طرف جا رہا ہوں، وہاں اس وقت کوئی نہیں، آپ سے ملاقات ہوگی۔
ٹھیک ہے،
ٹھیک ہے، میں نکلتا ہوں۔
رضی صاحب، اب مجھ میں آنے جانے کی سکت نہیں ہے، بحث مباحثے کی بھی سکت نہیں ہے، اب یوں سمجھو کہ کسی بھی چیز کی طاقت نہیں ہے، اب تنہائی میں زندگی گزارنے کی بھی تاب نہیں ہے۔ ان برسوں میں بھی میں نے عفت سے کم تنہائی نہیں جھیلی ہے۔
خدا ناصر صاحب کی مغفرت کرے۔
ہاں، خدا ان پر اپنی رحمتیں نازل کرے۔ کتنا مال و دولت میرے لیے چھوڑ گئے، گھر، باغ، زمینیں۔ یہ بات وسوخ سے نہیں کہی جا سکتی کہ کہیں ایک کونے میں انہوں نے دو رکعت نماز بھی پڑھی تھی یا نہیں۔ میں کہتی ہوں رضی صاحب،
خدا تم سے اور عفا سے بے حد محبت کرتا ہے کہ اس نے تم لوگوں کو کبھی اس گھر میں قدم رکھنے کا موقع نہیں دیا۔
عجیب بات ہے، میں یہ سمجھ رہا تھا کہ تم یہاں آ کر پھر وہی پرانے گلے شکوے دہراؤ گی۔
نہیں، میں نے کہا نا کہ اب ہم آپس میں ایک دوسرے سے ناراض ہونے کی عمر سے آگے بڑھ چکے ہیں۔ وہ تمام مال و دولت جو میرے لیے چھوڑی گئی تھی، اس میں سے صرف ایک چیز بچا کے میں نے رکھی ہے، جس کے بارے مجھے پتا تھا کہ وہ ماں کے دودھ سے بھی زیادہ حلال ہے۔ نیشا پور کے باغ کی بات کر رہی ہوں۔
نیشا پور کا باغ؟
وہی جگہ جہاں میں نے اور عفت نے اپنا بچپن گزارا ہے۔ میں تو کئی سال سے وہیں رہ رہی ہوں نا۔ عفت اور اپنے ماں باپ کی یادوں کے ساتھ خدا ان کی مغفرت کرے۔
خدا ان سب کی مغفرت کرے۔
رضی صاحب، میں تمہاری اور عفت جیسی خوش قسمت تو نہیں تھی کہ جس کے چاروں طرف اس کے بچے ہوں اور اس کا خیال رکھیں، یا یہ کہ اس کے مرنے کے بعد ایک فاتحہ اس کے لیے پڑھتیں۔
خدا نہ کرے،
اب تو زندگی ختم ہو رہی ہے نا ہماری، ہمیں اپنے آپ سے تکلف نہیں کرنا چاہیے۔ وہ باغ والا گھر میرا بھی ہے اور میری بہن عفت کا بھی ہے۔ مجھے پتا ہے کہ میری بہن کا دل اس دنیا سے اتنا سیر تھا کہ وہ کبھی اس باغ والے گھر کے چکر میں نہیں پڑی۔ میں اب چاہتی ہوں کہ اس جگہ کو وقف کر دوں۔
کیا وقف کریں گی؟
میں چاہتی ہوں کہ وہاں بوڑھے لوگوں کا ہاسٹل بن جائے، تاکہ یہ چار دن جو میں زندہ ہوں اس میں اکیلے نہ رہوں، اور پھر یہ بھی کہ جب مروں تو کوئی میرے لیے فاتحہ پڑھنے والا ہو۔
تم بہت اچھا کام کر رہی ہو، اس سے بہتر اور کیا؟
عفت تو ہے نہیں کہ اسے اجازت لوں، اب تم سے اس کی طرف سے اجازت لے رہی ہوں کہ وہاں وقف ہو جائے۔
اس نے اجازت دے دی ہے، کل رات میں نے اسے خواب میں دیکھا۔
واقعی؟
ہاں
کل رات۔
ہاں کل رات نیشاپور کے باغ میں تھی۔
کیا تم ایسا سمجھتے ہو کہ عفت راضی ہے؟
بالکل راضی ہے وہ۔ ان برسوں میں جب تم دونوں ایک دوسرے سے دور تھیں تو اس کی گفتگو کا سارا موضوع نیشاپور کا باغ ہوتا تھا۔ ہمیشہ وہیں کی باتیں کرتی تھی، غرق رہتی تھی وہاں کی باتوں میں۔ عالیہ بیگم، میں آپ سے معذرت چاہتا ہوں۔ جب آپ آئیں تو میں یہ سمجھا کہ آپ دوبارہ درد دل اور درد سر کی باتیں شروع کرنے جا رہی ہیں۔ خدا کے لیے مجھے معاف کر دیں۔
رضی صاحب، اگر معافی کی بات ہے تو معافی مجھے مانگنی چاہیے، یہ میں ہوں جسے اب سے لے کر صبح تک آپ سے معافی مانگنی ہوگی۔
آپ مجھے شرمندہ کر رہی ہیں۔
تمہارا پوتا صحیح کہتا تھا، تمہارا دل صاف ہے۔ اگر ایسا نہ ہوتا تو عفت اتنے برسوں تک تمہاری حمایت نہ کرتی۔
خدا کی قسم، باغ نیشاپور کے سلسلے میں جو بھی کام ہو میں خدمت کے لیے حاضر ہوں۔ کوئی بھی کام ہو مجھے بتا دینا۔
طے ہوا ہے کہ 20 مہمان بلاؤں،
انشاءاللہ۔
ہاں ایک بات سنو، یہ جو تمہارا خوبصورت پوتا جو ہے نا، سچ کہہ رہا ہے کہ وہ تمہاری دیکھ بھال کرتا رہے گا، یا تھوڑے ہی برسوں کے بعد وہ لا کر تمہیں ہمارے ان معذور بوڑھے مردوں بوڑھی عورتوں کے درمیان چھوڑ جائے گا؟
نہیں، ایسا نہیں کر سکتا، اس کی مجال وہ میرے ساتھ ہے۔ ایک اور بات علی بیگم، آپ کو ایک کنارے پڑی ہوئی تو نہیں ہے؟ ماشاءاللہ چاقو چوبند اپنے پیروں پر کھڑی ہوئی ہیں، انشاءاللہ آپ کی عمر طولانی ہو۔ عزت کے ساتھ، آپ نے بہت اچھا قدم اٹھایا، خدا آپ کی مدد کرے گا۔
بہت شکریہ، خدا آپ کو سلامت رکھے۔
بہترین زعفران
اعلیٰ زعفران مشہد کا بہترین زعفران تشریف لائے، تشریف لائے زعفران، بہترین زعفران۔
انشاءاللہ کہ آپ کا ٹائم اچھا گزرے۔
شکریہ،
خدا حافظ۔
ہاں ہاں یہ بہت اچھے اچھے،
خدا حافظ۔
کوئی کہتا تھا ایک قطرہ پانی ایک اور قطرے پانی کے ساتھ مل کر دو قطرہ پانی نہیں بنتا، بلکہ وہ بن جاتا ہے پانی کا ایک ایسا قطرہ جو اور بڑا ہوتا ہے۔ اب یہ بھائیوں بہنوں باپوں اور ماؤں کی حکایت بھی اس پانی کے قطرے کی حکایت ہے، وہ قطرے جن کے دلوں میں کوئی ایسی چیز ہوتی ہے جو انہیں بغیر اس کے کہ وہ خود بھی چاہیں ایک دوسرے کی جانب دھکیل دیتی ہے، اور یہ قطرے جب ایک دوسرے تک پہنچتے ہیں تو دو یا تین یا چار نہیں بنتے، بلکہ اب ایک بڑا، بہت بڑا قطرہ بن جاتے ہیں۔
پشت همین پنجره تنهام بذار،